सलाम जो बिल्कुल बेसिक से लेके जाए और एक वो फितरी हवाला के जो सूरह अनकबूत में है कि हर इंसान जब मुस्तरिब होता है, जब परेशान हो जाता है, जब उसके लिए जाहिरी असबाब और वसाइल मुनक़ता हो जाते हैं तो वो अपनी असल फितरत की तरफ बढ़ जाता है और उस वक्त खुदा को ही मबदा और मर्जिअ के उनवान से अपने वजूद में महसूस करता है। इमाम सालेह अलैहिस्सलाम ने जिस चीज़ की तरफ इशारा फरमाया वो ये कि ये तसव्वुर, ये एहसास तुम्हारे अपने वजूद के अंदर है, कहीं बाहर से नहीं है। अगर खुदा की मारिफत, खुदा की शनाख्त, खुदा से ताल्लुक हर इंसान के वजूद में मौजूद है, न कि ये कोई खारजी तसव्वुर। जब मैं उस चीज की तरफ आ जाऊं कि जो मैं आपसे कह रहा था कि विलायत और मानसिक का कैसे विलायत मुकम्मल हो जाए हमारी, कि विलायत के हवाले से माशरा जो तश्कील पाता है या इंसानियत के अंदर जो मुख्तलिफ ग्रोह डेवलप होते हैं उनकी नौीयत क्या होती है, इसके लिए मैं आपके सामने पेश करता हूँ जिस सूरह ताहा की आयतें हैं, कई तकरीबन 60-70 आयतें मुख्तसर। इसकी इब्तिदा यहाँ से होती है कि वहल अता का हदीस को मूसा, क्या तुम तक मूसा की हदीस, मूसा का वाकया पहुँचा, नाम जब उसने आपको देखा, से वापस लौट रहे थे अपने हमारा के साथ के रस्ते में अंधेरी रात, तूफान आया और तूफान के वजह से सब कुछ तितर बितर हो गया, सिर्फ उनकी जोजा साथ बची और कुछ मामूली जज्बा, और उस अंधेरी और सर्द रात में उन्होंने दूर पहाड़ पर एक रोशनी चमकती हुई देखी और उन्होंने ये गुमान किया कि वहां पर कोई आग जल रही है और उन्होंने अपने अहलवार से कहा कि तुम यहाँ पे रुको, मैं जाता हूँ और वहां से आग का आग लेकर या अंगारा लेकर आता ताकि हमारी ये बेचारगी दूर हो सके। फलम वहां अता है, लेकिन जब मूसा वहां पे पहुंचे तो क्या हुआ, नू दिया गया मूसा, हमने निदा दी कि है मूसा, यानी वहां पर उन्होंने किसी और चीज को पाया। इन्नी अना रब्बुका फहला अना अलैक, इन्नी बेशक अना रब्बुका मैं तेरा रब हूं, फहला अना अलैक बस अपनी जूतियों को उतार दे, इन्नका बिलवादिल मुकद्दस तुवा, बेशक तू दुआ की मुकद्दस वादी में इस वक्त खड़ा है, वह अख्तर तो का और मैंने तुझे अख्तियार किया। अख्तियार का मतलब यानी कि आप जैसे एडॉप्ट करने का मतलब क्या होता है कि जैसे एक आपके पास बहुत सारे चॉइसेस हैं, उन चॉइसेस में से आप एक को उठा के अपना बना लिया, इन्हें चुनना थोड़ा सा अलग है। इख्तियार करने का मतलब ये होता है कि बहुत सारे हैं कि जिनमें से जिनको आप अडॉप्ट कर सकते हैं, उनमें से आपने एक को लिया और अपने पास अपना बना लिया, वरना अख्तर तो का मैंने तुझे इख्तियार कर दिया, बस अब तू सुन मेरे गौर से सुन जो तेरी तरफ बड़ी की जाती है। इन्नी अनल्लाहु ला इलाहा इल्ला अना फअबुदनी, बेशक मैं हूँ अल्लाह, ला इलाहा इल्लाहा और नहीं है कोई माबूद मगर मैं, फअबुदनी बस मेरी बंदगी कर, यही कह रहा मैंने बस ये कहा हमने मिला दी। मूसा आग लेने पहुंचे और वहां पर हमने मिला दी। इस्तेमाल हुआ है वहां पर ये अभी जलों की कसरत है, तौहीद खालिस का मकाम नहीं है, तौहीद खालिस का मकाम जो है वो अलामा ने बयान किया कि वहां पर हुआ का लफ्ज है। वो अपने जो फलाह का लफ्ज करी और मेरी याद के लिए सलाह कायम कर, इन्ना साअता आतियतुन, बेशक साअत यानी कयामत आने वाली है, अकान तो उख्फी था और उसे मैंने माफी रखा है कयामत के आने की इंफॉर्मेशन को, لتجزم كل نفس بما تسعر، تاکہ ہر نفس کو اس کی سعی کے مطابق جزا دی جا سکے۔ یہاں پر جب ولایت کے حوالے سے بات کر رہے تھے، میں نے آپ سے خدمت محض کیا تھا کہ اصل چیز کیا ہے ولایت رب، ولایت خدا کی، کہ باقی ساری ولایتیں اس کے ہی طول میں ہیں، اس کے تابع ہیں۔ کچھ افراد ایسے ہوتے ہیں کہ جو اس ولایت سے بلا فصل رابطہ رکھتے ہیں، ٹھیک ہے، پہلا گروہ۔ کچھ انسان ایسے ہیں کہ جو ولایت الہیہ سے، یعنی خدا سے قرب کے مقام پر، کس درجے پر پائے جائیں گے، بیچ میں کوئی نہیں ہے۔ کہ جیسے ان آیتوں کا خاص طور سے انتخاب میں نے اس وجہ سے کیا کہ یہاں پر خدا نے حضرت موسیٰ علیہ السلام کو خود سب کچھ بیان کیا، آنا کر فرسٹ پرسن میں کلام کر، یعنی ایک واسطے سے کلام نہیں ہو رہا، ٹھیک ہے۔ جس طریقے سے خدا نے کہا کہ ہم نے پہلے قرآن ایک بار ہی قلب پیغمبر پر نازل کیا، اور اس وہ نزول جو قلب پیغمبر پر ہوا ایک دم، وہ بالکل ایک الگ چیز ہے، اور وہ قرآن جو 23 سال کے عرصے میں جستا جستا جبرائیل کے ذریعے سے پیغمبر پر نازل ہوتا رہا، وہ ایک دوسری حد ہوتا ہے کہ جو لفظوں کی شکل میں آیا انسانوں کے لیے ہدایت بن کر وہی کے ذریعے سے۔ تو پیغمبر کی وہ ہستی ہے یا قائمہ کی وہ ہستی ہے کہ جو اس ولایت کے سورس سے، خدا سے بلا فصل متصل ہے، یعنی ان کی ولایت کی نوعیت کیا ہے، بلا فصل ہے، ٹھیک۔ ایک ولایت یہ کہ ان آیتوں کو میں نے ابھی ان آیتوں کی تشریح کرنا مقصود نہیں، بلکہ اس بات کا سمجھانا مقصود ہے کہ انسانوں میں سے ایک درجے کے افراد وہ ہیں کہ جو خدا سے اس درجے پر ولایت رکھتے ہیں کہ جس میں ان کے اور خدا کے مابین حجاب آتی ہے۔ یہاں پر حضرت موسیٰ علیہ السلام کو جو چیز تعلیم دی جا رہی ہے وہ فرسٹ پرسن ہے، ان اللہ خدا بلا حق اللہ، کہ نہیں ہے کوئی معبود مگر میں، فاعبد لی میری بندگی کر، اپنے میں فلاں کا ذکری میری یاد کے لیے سلام پائیں، ٹھیک۔ اس بات کو اچھے طریقے سے، اور پھر حضرت موسیٰ علیہ السلام کے مختلف واقعات اور آگے چلتے ہوئے لنوریہ کا، ان ساری چیزوں کا مقصد کیا تھا، لنوریہ کا من آیات الکبرا، کہ ہم نے تجھے طور پر بلایا، تجھے منتخب کیا، کس وجہ سے، تاکہ اپنی بزرگ نشانیوں کا تجھے مشاہدہ کرا۔ اذهب الى فرعون انه طغى، کہ تم فرعون کی طرف جا کہ اس نے سرکشی کی راہ پر اختیار کیا ہے، یعنی حضرت موسیٰ علیہ السلام کا فرعون کی طرف جانا کس نیت سے، کس وجہ سے تھا۔ اب یہاں پر ہے تھوڑا سا باریک ہوتا ہے کہ حضرت موسیٰ علیہ السلام کا فرعون کی طرف جانا کس وجہ سے تھا، لنوریہ کا من آیات کبرا، کہ اس کے ذریعے سے اللہ ہم کو بزرگ آیتیں دکھائے۔ یعنی عوام الناس کے لیے حضرت موسیٰ کا قیام کا فائدہ کیا تھا، کہ وہ فرعون کے ظلم سے نجات پا جائیں، لیکن حضرت موسیٰ کے لیے آیت یہ نہیں تھی۔ حضرت موسیٰ علیہ السلام کے لیے جو آیت تھی وہ کیا تھی، کہ وہ اس مجاہدے اور اس قیام کے ذریعے سے اس کی راہ میں اللہ کی بزرگ آیتوں کا مشاہدہ کرے۔ تو ایک درجے کے افراد یہ ہیں کہ جو اس درجے ولایت پر فائز ہیں کہ جس میں ان کے اور خدا کے مابین حجابات نہیں۔ کبھی میں بات کروں ان شاء اللہ، میں اسی عنوان سے بات کر رہا ہوں تاکہ ان سارے سوالات جو ہیں وہ آنسر ہو جائے گا۔ پھر یہ ایک بات واضح ہوگی خود ان آیتوں کی روح سے کہ موسیٰ کی وہ ہستی ہے، یہ انبیاء اور رسل کی وہ ہستی ہے کہ جو خدا سے بلا فصل رابطے تھے۔ اب جب اللہ نے ان سے کہا کہ فرعون کی طرف جاؤ، اس کے مقابلے میں قیام کرو، تو ظاہر ہے کہ اگر ہم جیسے کسی آدمی سے بات کیا تو دماغ چلا جائے ہمارا، کیونکہ اس زمانے کے اعتبار سے اگر آپ سوچیں تو فرعون کی جو طاقت تھی اور اس کے مقابلے میں جو دوسرے لوگ وہاں پر تھے، اس میں کوئی کسی قسم کے کمپیریزن ہی نہیں ہے۔ कि शायद आज हमारे मुकाबले में अमेरिका भी उतना ज्यादा है, ताकत का रेशो आज हमारे और अमेरिका का भी उतना था जितना बनी इसराइल और फिरौन का था, क्योंकि अमेरिका अभी तक ये सुलूक नहीं कर पाया कि सनम पत्थर और बना उनका साहब, ये सुलूक था फिरौन का बनी इसराइल के। तो अब खुदा के कौम एक शख्स से कह रहा कि जाओ और उस सरदार को हरम कर उसके खिलाफ कर। तो हम उसके जवाब में हजरत मूसा अलैहिस्सलाम ने फिर कुछ चीजें मांगी हैं कि अब आपने मुझे अगर इस जिहाद और इस प्याम के लिए हुक्म दिया है तो मुझे कुछ चाहिए अपने और आजार औजार के तौर पर आदाब के तौर। वो क्या चीज मांगी? सबसे पहली मांगी रब को शराह ही फौरी शरह सादर, कि एक इंसान बड़ा काम उसी वक्त कर सकता है कि जब उसके अपने अंदर दम हो। शरह सदर, सदर जाहिरी ये किनाया है, इन्हें मेरे सीने की फजा को इशारा करते हैं। शरह सदर जो इशारा किनाया है किस तरफ कि मेरा सीना जो है वो इशारा हो जाए, मेरे सीने की फजा वसी हो जाए। जिसका सीना तंग होता है वो मुश्किल का तहमुल नहीं कर सकता, जिसका सीना कुशादा होता है वो मुश्किल को बर्दाश्त करने की सलाहियत ज्यादा रखता है। वो यस्सिर ली अम्री, और मेरे लिए मेरे अमर को आसान कर दे, मेरे लिए इन्हें मुझे इस काबिल बना दे कि ये जितना मुश्किल अमर मेरे सामने है मैं उसको आसानी के साथ अंजाम देने के काबिल हो जाऊं। कि यहाँ पर हमारे सामने दो चीजें होती हैं, एक ये एक किताब आपको दी गई आपने कहा ये बहुत मुश्किल है मेरे बिल्कुल समझ में नहीं आ रही, और कोई मुझे ऐसी किताब दे जो इससे आसान हो और इसी मौजू पर। तो यहाँ पर आपने क्या काम किया कि आपने अम्र को आसान बना दिया। और दूसरे मरहले पर यह भी बात हो सकती है कि आपने कहा कि नहीं मुझे मेरी तरबियत ऐसी करें कि मैं उस मुश्किल किताब को समझने के काबिल हो जाऊं। तो आपने ये चीज मांगी कि मेरी एलिवेशन मेरी तरक्की हो जाए ताकि मैं मुश्किल काम को सही तरीके से अंजाम देने के काबिल हो जाऊं। तो हजरत मूसा अलैहिस्सलाम ने यह नहीं कहा कि उस मुश्किल को आसान कर दें बल्कि वो यस्सिर ली अम्री, मेरे लिए मेरे काम को आसान कर दें, यानी मुझे एलिवेट कर दें, मुझे इस काबिल बना दें, मुझे इतनी मजबूती अदा कर दें कि मैं इस मुश्किल अमर को सरंजाम दे सकूं। वाहिदु कुदरतन बिल लिसानी, और मेरी जबान पर लगी हुई गिरा को खोल दे। अब यहां पर आमतौर से इसका तर्जुमा या तफसील क्या की जाती है कि हजरत मूसा अलैहिस्सलाम ने बचपन में फिरौन के दरबार में अंगारा उठा के जबान पर किया था तो जिसकी वजह से उनकी जबान में लुकनत पैदा हो गई। लेकिन मैंने इसकी तशरीह ये की है कि हर नबी की जबान पर एक गिरा लगी होती है कि जिसकी वजह से उसको ये मुश्किल होता है कि जो कुछ वो खुद समझता है वो अपनी कौम को समझा सके। ये गिरा कौन सी है जो नबी की जबान पर लगी हुई है? कि जो कुछ मुझे समझ में आ रहा है वो मैं अपनी कौम को भी समझा सकूं, ये मेरी जबान में वो ताकत दे दे, मेरी जबान में वो सलाहियत दे दे कि मैं वो चीज उन तक ट्रांसफर कर सकूं। जैसे अभी हमने पढ़ा कि जनाब इब्राहिम अलैहिस्सलाम ने वो तरीका इख्तियार किया इस्तेदलाल का कि जो लोगों को समझ में आता, लोगों को समझाने के अतबार से। तो ये उस गिरा तक पहुंच जाना, और इसकी मिसालों ने बहुत खूबसूरत दी है तफसीर सूरह हम में कि नबी की अंबिया की मिसाल उस पुरशफकत बाप की सी है कि जो अपने अंधे बच्चे को यह समझाना चाहता है कि सूरज की रोशनी क्या होती है, कि जो पैदाइशी नाबीना है जिसको पता ही नहीं रोशनी होती क्या चीज, अब वो उसको यह समझाना चाहता है कि देखो नूर की वजह से ये नूरा है। तो वो ये कहते हैं कि ये वो हजरत मूसा की जबान की लोकनाथ नहीं है बल्कि ये वो गिरा है जो हर नबी की जबान हर मासूम की जबान करेगी कि जो कुछ उनको समझ में आता है वो ऐसे अफराद को कि जिनके फहम और अदराक का लेवल ये है उन तक ये बात कैसे पहुंचा दी जाए। और इसकी दलील क्या है, यानी इस बात के सही होने की दलील क्या होगा کہ حضرت موسیٰ علیہ السلام نے جو کہا کہ اس کی یعنی میری زبان کی گرہ کو کھول دے تاکہ وہ میرے قول کی گہرائی میں جا سکے. یعنی اس کا مطلب یہ نہیں کہ حضرت موسیٰ کی زبان کی لکنت کی بات کر رہے ہیں کہ میرے لفظوں کو صحیح سمجھ سکیں، بلکہ تفقہ کا لفظ استعمال کیا. تفقہ کا مطلب ایک جملے کا، کہے ہوئے جملے کا درک کرنا نہیں ہوتا، بلکہ تفقہ کا مطلب ہوتا ہے قول کی گہرائی میں اتر کے اس کے اصل معنی کو سمجھنا. تو میری زبان پر لگی ہوئی گرہ کو کھول دے تاکہ وہ میرے قول کو تفقہ کر سکیں، اس کی گہرائی میں جا سکیں. وجعل لی وزیرا من اہلی، اور میرے اہل سے، میرے اہل بیت سے ایک وزیر، یعنی میرا بوجھ بٹانے والا. وزر کا مطلب ہوتا ہے بوجھ اٹھانے والا، وزیر کا لفظ کا معنی یہ ہے کہ جو بوجھ اٹھا سکے. وزیر بھی کسی کو کہتے ہیں کہ جو بادشاہ کے امور سلطنت کے بوجھ کو بٹانے والا ہوتا ہے. تو وجعل لی وزیرا من اہلی، میرے اہل میں سے وزیر میرے لیے برابر ہے. اور اس کو آئیڈینٹیفائی بھی کر دیا، ہارون اخی، کہ جو میرے بھائی ہارون ہیں. اب یہ سیکنڈ کیٹیگری، ٹھیک ہے. ایک درجے کے لوگ وہ کہ جو خدا سے بلا فصل رابطہ ولایت رکھتے ہیں، دوسرے درجے کے لوگ وہ کہ جو ان ہستیوں سے بلا فصل رابطہ ولایت رکھتے ہیں، ٹھیک ہے. جناب ہارون علیہ السلام اب اتنی شخصیت سامنے کہ جس کو خود جناب موسیٰ نے خدا سے مانگا، اس ہستی نے کہ جس کو خدا نے یہ ساری چیزیں تعلیم کی، بذات خود براہ راست تعلیم کی، اور ان کو ایک کام دیا. انہوں نے کام کے حوالے سے جب خدا سے کچھ چیزیں مانگی کہ جس کے ذریعے سے ان کا بوجھ کم ہو، تو اس میں انہوں نے اپنے لیے ایک، اپنے اہل میں سے ایک وزیر، وزیر یعنی اپنا بوجھ بٹانے والا، اس میں شرکت کرنے والا مانگا، ان کو آئیڈینٹیفائی کیا کہ وہ میرے بھائی ہارون ہیں. تو یہ دوسرے مرحلے پر وہ افراد ہیں کہ جو ان ہستیوں سے بلا فصل رابطہ اور ارتباط رکھتے ہیں، ٹھیک. یہ دو مرحلے سامنے ہیں. اب یہاں سے آگے چلیں، جب حضرت موسیٰ علیہ السلام فرعون کے پاس پہنچ گئے اور اس سے کہا رب کا رسول ہوں، وہی فطرت والی بات کہ رب ہر ایک کا ہے، یعنی اس بارے میں کوئی چوائس نہیں ہے کہ کوئی انسان یہ کہے کہ نہیں یہ میرا رب نہیں ہے. ہاں یہ ضرور ہے کہ میں اس رب کے طور پر اسے قبول نہیں کرتا، لیکن یہ نہیں کہہ سکتا کہ وہ میرا رب نہیں ہے. تو میں اس کا رسول ہوں کہ جو تیرا رب ہے. فَأَرْسِلْ مَعَنَا بَنِي إِسْرَائِيلَ، تو پس تو بنی اسرائیل کو ہمارے ساتھ بھیج دے. وَلَا تُعَذِّبْهُمْ، اور ان پر عذاب نہ کر، بے شک میں تیرے لیے تیرے رب کی جانب سے آیتیں اور نشانیاں لے کر آیا ہوں. اور نشانیاں کیا تھیں؟ یہ غزا تھا اور عصا تھا کہ جو گشتاہی میں تبدیل ہو گیا اسی دربار. والسلام علی من اتبع الهدى، اور سلام ہو اس پر کہ جو ہدایت کی اتباع ہے. تیسرا گروہ ان ظالم حکمرانوں کا کہ جنہوں نے ہر چیز کو سمجھتے ہوئے اس بات پر ٹھان لی ہے کہ اپنی سلطنت کے لیے وہ ہر قسم کے ظلم کو جائز اور روا سمجھیں گے، اور بندگان خدا کو ہمیشہ اپنی غلامی میں رکھیں گے. یہ کون لوگ ہیں؟ یعنی یہ وہ لوگ ہیں کہ جو کلن ولایت خداوندی سے باہر ہیں، اور ان کا ولی و سرپرست طاغوت اور سرکش ہے، ٹھیک ہے. تیسرا، یعنی پوری انسانیت کی تقسیم آپ کو ولایت سمجھ میں آ جائے گی، پورے انسانی معاشرے کی کمپوزیشن سمجھ میں آ جائے گی اگر آپ صرف ولایت کو اچھے طریقے سے سمجھیں کہ ولایت خداوندی، اس کے درجات، خدا سے وابستگی کے درجات. سب سے پہلا درجہ ان افراد کا ہے کہ جو خدا سے ولایت اور قرب کے اس مرحلے پر ہیں کہ جہاں ان کے اور اس کے درمیان حجابات یا تو بہت معمولی ہیں یا نہیں. دوسرے درجے پر وہ افراد ہیں کہ جو ان کے ساتھ बिलाफसल जुड़ेंगे और इनके जरिए से खुदा से जुड़ेंगे। ठीक, लेकिन इसमें उनके और खुदा के दरमियान बस इनके खिलाफ और कोई नहीं बीच में। फिर जैसे हम अली अलैहिस्सलाम के लिए क्या बात कहते हैं कि वली के खुदा हैं और पैगंबर के वसी हैं और खलीफतुहु बिला खौफ, कि आपके और पैगंबर के दरमियान कोई जुदाई नहीं है, बीच में कोई हिजाब नहीं। तीसरा जो हो गया आपकी समझ में आएगा कि जो खुदा की विलायत से बुलंद बाहर है और उसकी सारी की सारी दिलचस्पी क्या है कि इस जमीन पर जितना ज्यादा रकबा तसल्लुत इख्तदार तहत हासिल कर सके करें और उसके लिए बंदगान खुदा पर जितना जुल्म कर सके वो करें, जिस तरीके से उनको गुलाम बना सके वो करें। अब जब हजरत मूसा अलैहिस्सलाम ने दलील और मुजज़े के जरिए से फिरौन को जवाब कर दिया तो उसने एक अजीब बात की, उसने कहा कि قال اجئتنا لتخرجنا من ارضنا بسحرك يا موسى, कि ऐ मूसा क्या तुम हमारे पास इसलिए आए हो कि अपना जादू दिखाकर हमारे घरों पर कब्जा कर लो। अजीब बात, अब मूसा के पास है क्या अभी कि सारी की सारी सल्तनत सारा तसल्लुत तुम लेके बैठे हो। अब जब उसने देखा कि यहाँ पर मसला कुछ खतरनाक नजर आ रहा है तो उसने लोगों के जहन को पलटाने के लिए ये बात की, लेकिन हम भी तुमसे पीछे रहने वाले नहीं है, हम भी ऐसा जादू लेकर आएंगे कि जो तुम्हारे जादू का तोड़ करेगा, तो बस हमारे और तुम्हारे दरमियान जो है एक वादे का मौरिद एक वादा का है। हजरत मूसा अलैहिस्सलाम ने जवाब दिया कि हाँ, हमारा तुम्हारा मुकाबला होगा उस दिन जब तुम्हारा सबसे बड़ा मेला लगता है जिसमें तमाम सल्तनत के लोग अपना जवाब दें, उस दिन हमारा तुम्हारा मुकाबला होगा। उस वक्त फिरौन ने सबको जमा किया अपने दरबारियों के साथ वहां पर आया और हजरत मूसा अलैहिस्सलाम ने उनसे कहा कि वैल तुम पर वैल हो, ला तफ्तरू अलल्लाह कज़बा, तुम अल्लाह पर बोहतान झूठा बोहतान ना बांधो वरना अज़ाब का शिकार हो जाओ। उसके जवाब में फिरौन ने क्या पेश किया, जादूगरों को सामने लाया, उनसे उनसे ही अर्ज की कि ये दो जादूगर हैं कि जो इस नियत से आए हैं तो तुम्हारे मुमलिकत का कब्जा कर लें, तुमको तुम्हारे घरों से निकाल दें, तो अब तुम सबको इनके खिलाफ मुत्तहिद हो जाना चाहिए और इनके जादू के मुकाबले में जादू ऐसा जादू लाओ कि ये शिकस्त वादा हो गए। فَأَجْمَعُوا كَيْدَكُمْ ثُمَّ اتُّوا صَفًّا وَقَدْ أَفْلَحَ الْيَوْمَ مَنِ اسْتَعْلَى, जितने तुम्हारे हरबे हैं सब इस वक्त जमा कर लो आज के दिन और जो आज सरबलंद रहा बेशक उसी ने निजात पाई। ये फिरौन ने कहा अपने साथियों से। जब जादूगर उनके सामने आए जनाब मूसा अलैहिस्सलाम के तो उन्होंने कहा कि मैं मूसा आप डालेंगे या हम डालेंगे, आप अपना सहर पेश करेंगे या हम पेश करें। हजरत मूसा अलैहिस्सलाम ने कहा तुम डालो, और ये हर नुमाइंदा खुदा की सुन्नत है कि कभी वार में पैर नहीं करते। जब उन्होंने अपनी रस्सियों को डाला उन्होंने लोगों के ख्याल पर जादू किया कि उन्हें रस्सियां सांप नजर आने लगी, रस्सियां सांप बनी नहीं, इन्हें रस्सियां दौड़ने लगी और उनके जादू हकीकतन लोगों के जहन और तखय्युल पर था कि उन्हें अपने ख्याल में वो दौड़ती कि रस्सियां सांप लगने लगी। और जैसा कि नफ्स ही खीफतन मूसा, उस वक्त मूसा ने अपने नफ्स में एक खौफ सा महसूस किया, किस चीज का खौफ, खौफ यानी आइंदा आने वाले वाकया का अंदेशा कि कहीं इन्होंने जो एक ऐसी चीज पेश की है कहीं इसके मुकाबले में इन्हें जो मेरा मकसद है वो खौफ ना जाए। उन्ना ला तखफ, हमने मूसा से कहा ला तखफ, तुम्हारे लिए खौफजदा होने का कोई मकाम नहीं, इन नका अंतर आएगा, ये नहीं कहा कि तुम बलंद हो जाओगे बल्कि ये कहा बेशक तुम बलंद हो, इन नका अंतर आएगा बेशक तुम बलंद हो, वह अंत माफी यमीन क्या, और जो तेरे दाहिने हाथ में है उसको डाल दे। سر و خفت ما فناعون جو کچھ انہوں نے بنایا ہے فیبریکیٹ کیا ہے یہ ان سب کو ضائع کر دیں گے. انما فناعون قید و ساحر جو کچھ یہ لے کر آئے ہیں وہ سب ایک ساحر کا فن ہے اس کا مکر ہے ایک جادوگر کا. ولا یفلح الساحر حیث اتا اور جادوگر کبھی بھی فلاح نہیں پایا کرتے. تو جب حضرت موسیٰ علیہ السلام نے اس کو ڈال دیا اور اس نے ان جادوگروں کے سحر کو باطل کر دیا اس کی کیفیت کیا ہوئی؟ فقل قی السحر کو سجدا کہ وہ جتنے جادوگر تھے وہ سب کے سب سجدے میں گر پڑے. قالوا آمنا برب ہارون و موسیٰ اور انہوں نے کہا کہ ہم ہارون اور موسیٰ کے رب پر ایمان لائے. اس کے جواب میں فرعون نے کہا کہ قال آمنتم له قبل ان آذن لكم کہ کیا تم ایمان لے آئے اس سے قبل کہ تم میں نے تمہیں اجازت بھی نہیں دی. انہ لکبیرکم الذی علمکم السحر اب خطرہ کس بات پر پیدا ہو گیا ہے کہ لوگ پڑھ جائیں گے. وہ مجمع جو اس چیز کو دیکھ رہا تھا وہ منارے کو لے آئے گا تو اس نے فوراً مجمع کو کنٹرول کیا کہنے لگا کہ مجھے ایسا لگتا ہے کہ تمہاری آپس میں پہلے سے ہی کوئی ساز باز تھی اور یہ تمہارا بڑا ہے جس سے تم نے جادو سیکھا ہے. فَلَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ میں تمہارے ہاتھ اور پیر کو کاٹوں گا مخالف سمتوں سے اور تمہیں کھجور کے تنے پر سلیب دوں گا اور پھر تمہیں پتا چل جائے گا کہ کس کا عذاب شدید ہے اور باقی رہنا ہے. قالوا لن نقطعك على ما جاءنا من البينات اور جادوگر نے جواب میں کہا کہ ہمارا قصور تو صرف اتنا ہے کہ جب حق روشن ہو کر ہمارے سامنے آ گیا تو ہم نے اس کو قبول کر لیا. ہمارا قصور تو اس سے زیادہ کچھ نہیں. والذی فطرنا ہم نے اس کو قبول کر لیا جس نے ہماری فطرتوں کو بنایا. کہ انسان کی یہ فطرت کبھی اس سے جدا نہیں ہوتی. جیسے میں آپ سے کہا فطرت کے مقابلے میں کچھ نہیں ہے. پر اسی چیز کو علی علیہ السلام نے دعا کمائے میں جس بات کی طرف اشارہ کیا کہ میں اگر جہنم کی گہرائیوں میں بھی پہنچ جاؤں گا تب بھی اس وقت بھی تجھی کو پکاروں گا. انہیں یہ جو فطری رابطہ ہے خدا کے ساتھ یہ کوئی چیز اس کو نہیں توڑ سکتی. کوئی چیز اس کو ختم نہیں کر سکتی جسے آپ فطرت کہتے ہیں. اور جب آپ چاہیں اس کی طرف متوجہ ہو جائیں ہم آپ کے سامنے بن جائیں. یہ نقطہ ایسے ہی کہ توحید کا سراغ الوہیت کا سراغ کہاں پر ہے؟ انسان کے نفس میں. کس شکل میں؟ اس فطرت کی شکل میں جو ہر انسان کو عطا ہے. اور جب انسان متوجہ ہو جائے اس طرف یہ حقیقت کھل کے اس کے سامنے آ جائے. تو انہوں نے کہا کہ ہمارا قصور تو صرف اتنا ہے کہ جب کھل کے حق ہمارے سامنے آ گیا اور من نقطہ رکھا اڑا ما جانا ملن بینا والذی فطرنا فقضنا لحاظ کہ جس نے ہماری فطرتوں کو خلق کیا ہم نے اسے قبول کیا اب جو تیرا دل چاہتا ہے وہ کرنے. انما تقضی حاضر حیات الدنیا بے شک جو تو ہمارے سامنے کرے گا ہمارے ساتھ کرے گا وہ اس دنیا کی زندگی تک محدود ہے. اتنی ساری معرفت ان کو اچانک آج کیسے مل گئی مجھے یہ پتہ نہیں. ان کو آخرت بھی سمجھ میں آ گئی ان کو خدا بھی سمجھ میں آ گیا وہ سجدے کی حالت تک بھی پہنچ گیا سب کچھ چشم زدہ. اور ابھی تھوڑی دیر پہلے چیز کس حالت میں تھے کہ فرعون کی طرف سے لائے گئے تھے اور اس سے کہہ رہے تھے کہ اگر ہم نے موسیٰ کو شکست دے دی تو ہمیں انعام کیا ملے گا. تو فرعون نے کہا تھا کہ میں تم کو اپنا مقررہ بنا لوں گا تو خوش ہو گئے تھے. ابھی تھوڑی دیر پہلے یہ حالت تھی اور ابھی ذرا سی دیر میں ان کو آخرت بھی سمجھ میں آ گئی کہ وہ کہہ رہے ہیں کہ حاضر حیات دنیا. ان کو خدا بھی اس طریقے سے سمجھ میں آ گیا کہ کہہ رہے ہیں والذی فطرنا خلقنا کے لفظ استعمال نہیں کر رہے کہ کہاں سے یہ ہوتا ہے. اس کا مطلب یہی ہے کہ سب کچھ ہمارے اپنے اندر ہم خود اپنے آپ سے غافل ہیں. हम अपने आप से गाफिल हैं, जिस लम्हे को भी हम इखलास के साथ अपनी जान में मुतवज्जे हो जाएंगे ये सब कुछ हो जाएगा हमारे लिए। और इन्ना इन्ना आमन्ना बिरब्बिना लियग़फिर लना खताया, बेशक हम अपने रब पर ईमान लाए। पहले उन्होंने क्या कहा था, आमन्ना बिरब्बे हारून व मूसा, और अब कह रहे हैं हमारा रब, यानी अब हमने भी उस रब से अपने ताल्लुक को महसूस कर लिया। इन्हें ऐसा नहीं कि हम कहें कि वो अल्लाह क्या है, सिर्फ मोहम्मद और आले मोहम्मद का खुदा नहीं, मेरा भी खुदा है, ये भी होना चाहिए। इतना आमन ना बेरोना कि हम ईमान ले आए अपने रब पर ले आए और फिर अल्लाह ना खता लिया ताकि वो हमारी खताओं की मफरत करे। वमा अकरह तना अलैहि मिन अस्सहर, और उस जादू के हवाले से हमें माफ कर देंगे जिस पर हमें जबरन मजबूर कराया गया। वहां अकरह था, यानी ये जो जादू था ये हमने अपनी खुशी से नहीं किया, ये हमने अपनी कराहियत से हमें ये चीज कराई गई थी। वल्लाहु खैरुन वाबका, इस जुमले पर पहुंचकर अक्ल हकीकतन दंग रह जाती। वल्लाहु खैरुन वाबका, ये नहीं कह रहे कि अल्लाह की नेमतें अब अल्लाह बेहतर और बाकी रहा। इतनी सी देर में इतनी लंबी शराब, ये जो आपके सवाल का जवाब है, जो आपने कहा था कि आम लोगों के लिए क्या मैसर है, उस सवाल का जवाब कि जिस वक्त भी इंसान अपनी फितरत असली पर कायम हो जाता है, अपनी असल की तरफ रुजू कर लेता है, तो इन अंबिया और आइमा की इत्तेबा के जरिए से, इनके वसीले से खुद इंसान भी खुदा को पा लेता है। कि वहां पर ये नहीं कह रहे कि अल्लाह की नेमत में बेहतर है, बल्कि अल्लाह पर मेरे और आपके लिए यह मैसर। तो ये हमारे पास कौन सा ग्रुप हुआ, चौथा ग्रुप इंसानों में से, कि जिन्हें मजबूर किया जा रहा था किसी दबाव के तहत, वह गलत काम कर रहे थे लेकिन उससे खुश नहीं थे, अपने अंदरूनी तौर से हक की तलाश में थे, और जिस वक्त भी हक उनके सामने बयान रोशन होके सामने आ गया, उन्होंने पूरी शिद्दत के साथ, पूरी कुव्वत के साथ, बगैर किसी मसलहत पसंदी का शिकार हुए, हर मुसीबत को कबूल करते हुए हक को मान लिया। तो उनके लिए क्या चीज है, बदलाव का इतना कि फला कहता है मैं उनके लिए हूं, वो मुश्किल पहुंच सकते हैं। आखिर में हजरत मूसा अलैहिस्सलाम अपनी कौम को लेकर दरिया पार कर गए, और उस मौके को खुदा ने कहा, या बनी इसराइल क़द अंजैनाकुम मिन अदुव्विकुम, ऐ बनी इसराइल मेरा वादा तुमसे पूरा हुआ कि जब मैंने तुम्हारे दुश्मन से तुमको निजात दिलाई, वनज़लना अलैकुमुल मन्ना वस्सलवा, तुम पर आसमान से एक मन्ना सलवा की नेमत नाज़िल की, कुलू मिन तय्यिबात मा रज़क़नाकुम, जो पाक व पाकीज़ा चीज़ें हमने तुम्हें दी उसे उसको खाओ, वला तत्गौ फ़ीह, उसमें सरकशी ना करो, फ़यहिल्ला अलैकुम ग़ज़बी, कि उस तुग़यान और उस सरकशी के नतीजे में मेरा ग़ज़ब तुम में हल हो जाए, तुम में सराय कर जाए। भी और जिसमें मेरा गजब हल हो जाता है, फकत हवा, वो फला हो जाता है, वो हल्का हो जाता है, बेवजन हो जाता है, बेमकस हो जाता है। तब हजरत मूसा अलैहिस्सलाम जनाब हारून को अपनी कौम में अपना नायब बनाकर टूट गए, जिसकी कैफियत सूरह आराफ में भी बयान की गई आयत 140 से 150 तक इस जगह। अब खुदा ने कहा, वमा अअजला का अन कौमिका या मूसा, ऐ मूसा तुम अपनी कौम से निकलकर इतनी जल्दी जल्दी क्यों चले आ रहे हो, इतनी जल्दी किस बात की। कौला कुम उलाए अला अफरी, हजरत मूसा अलैहिस्सलाम जवाब देते हैं कि वो मेरे आसार पर हैं, यानी मेरे पीछे हैं, जो मैं उनको सिखा कर आया हूँ, जो उनके दरमियान छोड़ कर आया हूँ, उन आसार पर हैं। अजल तो इलाही का रब लेकर हुआ और मैं जल्दी जल्दी इसलिए तेरे पास आ गया ताकि तू मुझसे राजी हो जाए, तेरी रजा के लिए मैं जल्दी जल्दी तेरे पास आ गया। काला खुदा की तरफ से जवाब आया, फइन्ना कद फतन्ना कौमका मिन बादका, हमने तेरे बाद तेरे पीछे तेरी कौम को आजमाइश फितने में डाला, वह अव्वल लाहुम सामिरी, पर सामिरी ने उनको गुमराह कर दिया, एक आजमाइश में डाला और वह कौम सामिरी के जरिए से गुमराह हुई। फरज अन मूसा इला कौमिही गज़बान असफा, अब मूसा अब उनको और कुछ सुनने की ताकत नहीं रही, क्योंकि इतनी मुश्किल मराहिल से निकाल कर इतनी तवील कोशिश के बाद इतनी सख्तियां उठाने के बाद एक जगह पहुंचे। अब उनको खबर मिली कि जितनी मेरी मेहनत थी सब की सब मिट्टी खाक में मिल गई, क्योंकि असल बुनियादी तौहीद है कि अगर तौहीद खत्म हो जाए किसी माशरे से तो आप समझ लीजिए कि नबी और इमाम की सारी मेहनत खत्म हो गई, चाहे कुछ भी रहे वहां, लेकिन अगर जौहर तौहीद माशरे से खत्म हो गया तो वहां पर नबी और इमाम के सारा काम खत्म हो गया। अब वहां से वो पलटे हजरत हसन में और अफसोस करते हुए, यह कौम अलम यअदतुम रब्बकुम वादा हसना, ऐ मेरी कौम क्या तुम्हारे रब ने तुमसे वादा हसन नहीं किया था, अफ़ताल अलैकुम अलअहद, क्या तुम पर कोई तवील मुद्दत गुजर गई, अम अरदतुम अन यहिल अलैकुम गज़बुन मिन रब्बकुम, कि तुमने वो काम किया कि जिसकी वजह से तुम्हारे रब का गज़ब तुम पर आ जाए, तो अखलक तुम मौईदी, और तुमने मुझसे वादा खिलाफी की, कालू मा अखलक ना मौईदा का, अब ये सादा लाही है क्या है पता, उन्होंने कहा हमने आपसे वादे की वर्जी नहीं की, बेमल कहना अपने मिल्क के जरिए से, यानी हमारे पास जितना कुछ था हमने उसके हवाले से भी खिलाफ वर्जी नहीं की। अभी इस जुमले के मतलब आपको समझ में आ जाएंगे क्या, वलाकिन्ना हुम्मिल्ला औजारतन मिन ज़ीनतिल कौम, लेकिन उन्होंने जो कौम थी कौम फिरौन जब वो खत्म हुई तो उनके हीरे जवाहरात मालूमत उसको उठा लिया, फ़क़ज़फ़नाहा फ़क़ज़ालिका अल-सामिरी, और वो उठा के वो ले आए और उसको सामिरी ने पिघला कर उससे बछड़ा बना लिया। अब ये सादा लाही नहीं, हमने अपनी मिल्कियत से उसको कुछ नहीं दिया था, ये जो बछड़ा बना है इसमें हमारा एक पैसा भी शामिल नहीं था, कि जिस माल से सामिरी ने बछड़ा बनाकर उसको माबूद के तौर से पेश किया, माफ़ना मौहिदा मौहिदा का मतलब मल कहना, हमने अपने पास से नहीं दिया उसको, बल्कि ये वो सारा जेवर था कि जो रस्ते से उठा लिया था उसको उठाकर सामिरी ने उससे ये बना लिया। अब आप कौम के जहनी में आके अंदा देती है, तो अखरज लहुम रिजलन जसदा, और उससे उसने क्या निकाला सामिरी ने, रिजलन जसदा, एक बछड़े का जसद, जसद कहते हैं एक बेजान जिस्म को, ठीक है, जसद यानी वो जिस्म जिसमें रूह ना जान ना, तो बछड़े का जिस्म था लहू खुआर जिसमें आवाज आती थी, यानी इन दोनों जगहों पर चाहे जादूगरों का वाकया हो चाहे सामरी का, कि इस बात को एक्सक्लूसिवली बैन किया गया है कि इन दोनों में से कोई इस काबिल नहीं था कि मुर्दे को जिंदा कर दे या बेजान को जानदार बना दे, ना वो जादूगर ऐसा कर सके थे और ना सामरी ऐसा कर पाए, बल्कि उसने बनाया था एक जसद, और फिर दूसरी आयतों में है कि जिब्रील के पैरों की मिट्टी उठाकर उसमें डाल दी थी, कि उसने देखा था कि जिब्रील जहां से गुजर रहे हैं वहां से मिट्टी मुतहरिक हो गई, यानी उस मिट्टी में जान पड़ गई, क्योंकि जिब्रील रूह है, तो उस मिट्टी का कुछ हिस्सा उसने महफूज कर लिया था, वो उठा के उसने उस बछड़े में डाल दी, जिसकी वजह से उसमें कुछ एक आवाज निकल गई। तो कुरान कह रहा है कि उसने एक जसद बनाया जिसके लिए एक आवाज थी, और उनसे कहा फ़क़ालू हाज़ा इलाहुकुम व इलाहु मूसा फ़नसिया, कि ये तुम्हारा भी खुदा है और मूसा का भी खुदा है, जैसे मूसा भूल गया इसके बारे में बताना, یعنی موسیٰ جو ہیں وہ تو چلے گئے خدا کے پاس تو آئے تھے، اس خدا کے بارے میں بتانا بھول گئے. افلا یرون ان یرجع الیہم قولا، کیا وہ اس چیز کو نہیں دیکھتے کہ یہ جس بشرے کو معبود کے طور پر قبول کرتے ہیں یہ ان کی بات کو لوٹاتا نہیں ہے، یعنی جو کچھ یہ اس کو کہتے ہیں اس کا جواب اس سے نہیں پاتے. ولا یملک لہم ضرا ولا نفعا، اور نہ یہ ان کے ضرر اور نفے کا کوئی اختیار ہے. اور اس سے پہلے موسیٰ کے آنے سے پہلے ہارون ان سے کہہ چکے تھے، یا قوم انما فتنتم بی، اے میری قوم اس بچڑے کے ذریعے سے تمہاری آزمائش کی جا رہی ہے. ان ربکم الرحمن، بے شک تمہارا رب رحمان ہے، فتبعونی، تم سامری کے پیچھے نہ جاؤ بلکہ میری اتباع کرو. واطیعوا امری، اور میرے امر کی اطاعت کرو. انہوں نے جواب میں کیا کہا؟ قالوا لن نبرح علیہ عاکفین، انہوں نے کہا نہیں ہم تو اس کے پاس اعتکاف کر کے بیٹھے ہیں. اعتکاف کر کے بیٹھنا یعنی جو لگ کے بیٹھتے ہیں نا، تم ہلنا ہی نہیں آتے اعتکاف میں، اب وہاں سے اٹھ کے نہیں جاتے اس جگہ سے، مطلب ایک جگہ جم کے بیٹھ جاتے ہیں. تو انہوں نے کہا نہیں ہم تو یہاں عاکف بنے بیٹھے رہیں گے، حتی یرجع الینا موسیٰ، جب تک کہ موسیٰ لوٹ کے ہماری طرف نہیں آ جاتے. اب میں زیادہ زحمت نہیں لینا چاہ رہا، بس یہاں پر دو مختلف گروہ اور سامنے آتے ہیں، دو مختلف کیٹیگریز. ایک کیٹیگری ان انسان کی ہے کہ جو پیغمبر کے ساتھ چل رہے ہیں، معجزات کو دیکھ رہے ہیں، صرف دیکھ نہیں رہے بلکہ ان ساری چیزوں کا حصہ ہیں، لیکن اس کے باوجود اگر ان کے سامنے ایسا کچھ رکھ دیا جاتا ہے تو ان میں اتنی صلاحیت اور قوت نہیں ہے کہ اپنے آپ کو اس فتنے اور اس سازش سے بچا سکیں، اگرچہ یہ اسی امت کا حصہ ہے. اور ان پر عذاب اس طریقے سے نہ آنا، اس بات کا ثبوت ہے کہ ان کے شاید حماقت، ان کے اندر حماقت کی جو چیز تھی اس کا عنصر زیادہ تھا بنسبت شرک اور گمراہی، بنسبت شرک کو قبول کرنے کے اعتبار سے. تو عوام الناس کا ایک گروہ ایسا ہے کہ جن کی عقل میں قوت نہیں ہوتی، وہ کیا چاہتے ہیں کہ ظاہری طور پر رسم و رواج کے عنوان سے ان کے سامنے کچھ بنا کے پیش کیا جائے، اور وہ اسی کو دین سمجھ کر، اسی کو خدا سمجھ کر، اسی کو خدا کی چیز سمجھ کر اس سے ڈر کے بیٹھے جاتے ہیں. اور آخری جو ماڈل ہے وہ سامری کا ماڈل ہے، کہ سامری اور قارون یہ دونوں حضرت موسیٰ علیہ السلام کی قوم کے افراد تھے اور دونوں مومن تھے، دونوں مومن تھے. لیکن اس کے بعد جب دونوں کو موقع ملا تو دونوں نے جتنا زیادہ ایکسپلوئٹ کر سکتے تھے سچویشن کو اس کو ایکسپلوئٹ کیا، اور اس کے لیے انہوں نے عوام کا جو بیوقوف طبقہ ہے یعنی کم عقل طبقہ ہے اس کو اپنا حد رکھا ہے. تو میں اس کی مزید وضاحت کی جا سکتا، باقی آپ کی اللہ کے لیے. حضرت موسیٰ کے ساتھیوں میں سے، یعنی کہ ہم اسی سے ہم اندازہ کر لیں کہ حضرت موسیٰ کے ساتھ دریا پار کر کے آئے، دریا پار کر کے آئے نا، تو باقی تو جتنے تھے وہ سب غرق ہو گئے. تو اب یہ چھ
کے پیروں کا مشاہدہ بھی کر رہے
ہیں. اب یہ چھ مختلف کیٹیگریز میں دوہرا دوں. سب سے پہلے کیٹیگری خود وہ نبی ہے، وہ پیغمبر کہ جو خدا سے بلا فصل متصل ہے. دوسرے درجے پر نبی کا وصی کہ جو نبی سے بلا فصل وابستہ ہے اور نبی کے ذریعے سے خدا سے وابستہ ہے، وہ بھی گویا ایسا ہی ہے کہ جیسے اس مقام پر، کیونکہ آگے چل کے خدا نے ہارون اور موسیٰ دونوں کے لیے کہا کہ ان قزنا لے کر منزل محسنین، دونوں کو ساتھ قبول کیا. تیسرے مرحلے پر وہ جس نے اللہ کو چھوڑ کر تابوت کی ولایت کو قبول کر دیا، حاکم ظالم کہ جو کسی بھی اعتبار سے خدا کی بات کو قبول کرنے والا نہیں ہے اور لوگوں پر ظلم سے اور ان کو اپنا غلام بنانے سے باز آنے والا نہیں. چوتھے نمبر پر وہ افراد کہ جو حق کی فہم اور شناخت رکھتے ہیں لیکن کسی دباؤ کی وجہ سے غلط کام کر رہے ہوتے ہیں، اور ان پر حق मुकम्मल तौर से वाज़ह नहीं होता, लेकिन जब भी हक उन पर खुल जाता है तो वो पूरी मजबूती के साथ उसकी इत्तबा करते हैं, चाहे अब रस्ते में कुछ भी है। और उन लोगों का अजर यहाँ तक पहुंच सकता है कि वो ये कहें कि वल्लाहु खैरुल वारिसीन। ये आम अफराद की बात, ये उस मखसूस ग्रोह की बात नहीं है, नबी और इमाम और वली। पांचवें नंबर पर अवामुन नास, कि जो अपनी मारिफत को अपनी अक्ल के डेवलपमेंट पर बिल्कुल तवज्जो नहीं देते, उनके सामने कोई भी एक्सप्लॉइट करने वाला कुछ भी सजा कर ले रहे दीन के नाम पर, वो उसके पीछे जा पड़ते हैं और उसी को दीन समझ लेते हैं और इस बात की तरफ तवज्जो नहीं करते कि ये सही कह रहा है गलत कह रहा है, नबी के कौल के मुताबिक है नहीं है, ये सब कुछ है। पांचवें नंबर पर ये, और छठे नंबर पर वो लोग के जो बज़ाहिर मोमिनीन की हैसियत से माशरे में शामिल है, साहिबान अक्ल हैं, लेकिन उनकी कोशिश ये होती है कि जहां पर उन्हें सादा लौ अफराद को बेवकूफ बनाकर गुमराह करके अपनी दुकान चमकाने का मौका मिले वो उस मौके पर हाथ से नहीं आते। चले छह ग्रहों को अगर आप बुलाए के असली माने और तस्वुर को समझते हैं तो ये छह के छह अफराद आपके सामने नजर आए। तो हकीकतन विलायत विलायत खुदा है, विलायत पैगंबर है, विलायत वसीले पैगंबर है, जिससे हमें वाबस्ता होना है। तीनों विलायतें तूल में हैं। अगर इस विलायत से हम वाबस्ता हो जाते हैं, जैसा कि इसका हक है, हक क्या है कि उसको समझें, समझ के अमल करें, अपनी फिक्र फहम को उसके अतबार से डेवलप करें, तो हमारे लिए सिरात मुस्तकीम और निजात की राह बन जाती है। वरना यह विलायत ताबूत इंसान चला जाता है, या वो गुमराह करने वाला इंसान को उचक लेता है कि जो आपकी तलाश में बैठा हुआ है कि मुझे ऐसे अहमक और लाइल लोग मिले ताकि मैं उनके जरिए से अपने कारोबार चला।